यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म निर्मला ठकुराठी। शुरूमा प्रमुख समाचार। संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सत्तारूढ़ गठबन्धनको आग्रह। सुशासन, स्थायित्व र विकासका लागि बनेको सत्ता गठबन्धन अझै अघि बढ़ने संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। संयुक्त राष्ट्र संघको आपतकालीन महासभामा नेपालद्वारा रूसी आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान। राष्ट्रिय सभाका 20 जना सांसदको पदावधि आजदेखि सकिँदै। नेपाल आयल निगमद्वारा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़ेपछि पेट्रोल, मट्टीतेल र डिजेलमा प्रति लिटर 8 रूपियाँका दरले मूल्य वृद्धि। युक्रेनका राष्ट्रपतिद्वारा सार्थक वार्ताका लागि रसियासँग आग्रह। र रसिया र युक्रेन सर्वसाधारणलाई उद्धार गर्न सीमा क्षेत्रमा मानवीय मार्ग खोल्न सहमत। अब समाचार विस्तारमा। सत्ता गठबन्धनमा आबद्ध दलहरूले संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको गठबन्धनमा रहेका 4 दलका शीर्ष नेताको बैठकले संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गर्ने निर्णय गरेको हो। लामो समयदेखि एमाले संसद अवरूद्ध गर्दै आएको छ। बैठकबारे जानकारी दिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संसद लामो समयसम्म सञ्चालन नहुँदा जनतामा संसदप्रति नै नकारात्मक धारणा बन्न सक्ने भएकाले गम्भीर हुन एमालेलाई आग्रह गरिएको बताउनुभयो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको सहमतिमा एमसीसी अनुमोदन गर्नका निमित्त योगदान गर्नुभएका सबै दलका नेतृत्वलाई धन्यवाद व्यक्त गर्नुभएको मन्त्री कार्कीले जानकारी दिनुभयो। मन्त्री कार्कीले अहिलेको गठबन्धन मुलुकमा सुशासन, स्थायित्व र विकासका लागि बनेको उल्लेख गर्दै गठबन्धन अझै अघि बढ़ने बताउनुभयो। वहाँले एमसीसीको कार्यान्वयन गरी 5 वर्षभित्रमा ट्रान्समिशन लाइन र अन्तर्राष्ट्रिय स्तरको सड़क निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरीबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढ़ाउन र त्यसलाई समयमा सम्पन्न गर्न गठबन्धन दल बीचमा अहिले झैं एकता अपरिहार्य रहेको बताउनुभयो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउबाको जकत्वमा भएको बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायण काजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई र कांग्रेसका उपसभापति पूर्ण बहादुर खड्काको उपस्थिति रहेको थियो। संयुक्त राष्ट्र संघको आपतकालीन महासभामा नेपालले युक्रेनमाथि रूसले गरेको आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान गरेको छ। न्यूयर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा भएको मतदानमा नेपालले प्रस्तावको पक्षमा मतदान गर्दा दुई छिमेकी मुलुकहरू भारत र चीन भने मतदानमै सहभागी भएनन्। यसैबीच नेपाल स्थित विभिन्न कूटनीतिक नियोगका प्रमुखहरूले राष्ट्रसंघीय मञ्चहरूमा युक्रेनलाई समर्थन गरेकोमा नेपालप्रति कृतज्ञता व्यक्त गरेका छन्। काठमाडौँ स्थित बौद्धनाथ तुपामा बिहिबार साँझ आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपालका लागि अमेरिकी राजदूत ऱ्यान्डी बेरीले संयुक्त राष्ट्रसंघको महासभा र मानवाधिकार परिषद लगायतका मञ्चहरूमा नेपाली नेतृत्वले युक्रेनलाई देखाएको समर्थन प्रशंसा योग्य रहेको बताउनुभयो। नेपालका लागि युरोपेली संघका राजदूत नोना डुप्रेले विषम परिस्थितिमा युक्रेनलाई नेपालले देखाएको समर्थनका लागि संघ आभारी रहेको बताउनुभयो। दीप प्रज्वलन कार्यक्रममा सहभागी अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मनी, स्विजरल्याण्ड, युरोपेली संघ, जापान, दक्षिण कोरिया, जापान लगायतका देशका राजदूतहरूले युक्रेनमा युद्धको अन्त्य र शान्ति पुनर्बहालीको लागि प्रार्थना गर्नुभएको थियो। नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायण दत्त भट्ट निर्वाचित हुनुभएको छ। सभापतिका प्रत्याशी प्रकाश बहादुर बमलाई 263 मत अन्तरले पराजित गर्दै भट्ट सभापतिमा निर्वाचित हुनुभएको हो। हिजो सम्पन्न मतगणना अनुसार सभापतिमा निर्वाचित भट्टले 1359 मत र उहाँका प्रतिस्पर्धी बमले 1096 मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। कांग्रेस कैलालीको 2576 मतदाता रहेकोमा हिजो भएको दोस्रो चरणको मतदानमा 2467 मत खसेको थियो। त्यसैगरी नेपाली कांग्रेस बाँकेको सभापतिका लागि हिजो भएको मतदानमा 3 जना उम्मेद्वार मध्ये कसैले पनि 50% मत नल्याएपछि नारायण प्रसाद गौडेल र बादशाह कुर्मे बीच आज मतदान हुँदैछ। आगामी वैशाख 30 गते स्थानीय तह निर्वाचनका लागि 8 अर्ब 11 करोड़ रूपियाँ बजेटको सुनिश्चितता प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोत सुनिश्चितताको पत्र पठाएको जानकारी दिनुभयो। आयोगले स्थानीय तह निर्वाचनका लागि 8 अर्ब 95 करोड़ रूपियाँ बजेटको व्यवस्था मिलाइदिन आग्रह गरेको थियो। आयोगले माग गरे भन्दा कम बजेटको सुनिश्चितता भए पनि निर्वाचनका लागि आवश्यक रकमको कुनै कमी हुन नदिइने प्रतिबद्धता सरकारबाट व्यक्त भएको उहाँले बताउनुभयो। स्थानीय तह निर्वाचन प्रयोजनका लागि दरदर्ता हुन निवेदन प्राप्त भएका 80 वटा राजनीतिक दलका निवेदनमाथि जाँचबुझ भइरहेको आयोगले जनाएको छ। निर्वाचनमा सहभागी हुने दलहरूको नाम यही फागुन 26 गते भित्र प्रकाशन गरिने प्रवक्ता पौडेलले जानकारी दिनुभयो। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी स्थानीय तहको निर्वाचनमा उमेर पुगेका प्रत्येक व्यक्तिलाई मतदानमा सहभागी हुन आह्वान गर्नुभएको छ। नेपाली कांग्रेस मध्यपूर्थिमी नगर समितिले हिजो आयोजना गरेको प्रथम नगर सम्मेलनमा महामन्त्री शर्माले आगामी वैशाख 30 गते हुने निर्वाचनमा विगतलाई समीक्षा गरेर मतदान गर्न आग्रह पनि गर्नुभयो। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसदबाट एमसीसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नु पर्ने बताउनु भएको छ। काभ्रे प्लानचोकको धुलीखेलमा आयोजित कार्यक्रममा उहाँले अरू पार्टीमा जस्तो कांग्रेसभित्र कसैको फरक मत नरहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजी।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजी।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। सत्तारूढ़ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ। 8 महाधिवेशनपछि पटक पटक स्थगित हुँदै आएको बैठक आज बस्न लागेको हो। बैठक आज बिहान 11 बजे राष्ट्रिय सभागृहमा बस्ने तय भएको माओवादी केन्द्रले जनाएको छ। सर्वोच्च अदालत संवैधानिक इजलास आज बस्दैछ। संवैधानिक विवादका मुद्दाको सुनवाई गर्न इजलास गत असोज 13 गतेदेखि बस्न सकेको थिएन। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध न्यायाधीश र नेपाल बार एसोसिएशनले आन्दोलन शुरू गरेदेखि इजलास ठप्प बनेको थियो। सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आजदेखि इजलास नियमित हुने जानकारी दिनुभयो। राष्ट्रिय सभामा 20 जना सदस्यको पदावधि आजदेखि सकिँदैछ। गोला प्रथाका आधारमा 4 वर्ष कार्यकाल पूरा भई उहाँहरू विदा हुन लाग्नु भएको हो। कार्यकाल पूरा गर्ने सबैभन्दा बढ़ी सांसद नेकपा एमालेका हुनुहुन्छ। एमालेका कोमल ओली, आगम प्रसाद बान्थवा राई, कविता बोगटी, चक्र प्रसाद स्नेही, नयनकला ओझा, परशुराम मेघी गुरूङ, रामलखन चमार र सुमन राज प्याकुरेलको पदावधि सकिँदैछ। यस्तै नेकपा माओवादी केन्द्रका खिमकुमार विकल, जीवन बुढा, दिनानाथ शर्मा, शशिकला दाहाल, नेकपा एकीकृत समाजवादीकी उदया शर्मा पौडेल, ठगेन्द्र प्रकाश पुरी, शान्ति कुमारी अधिकारी जीसी र शेरबहादुर कुवरको कार्यकाल पनि सकिँदैछ। त्यसै गरी नेपाली कांग्रेसका दृग नारायण पाण्डे, राधेश्याम अधिकारी र तारादेवी भट्टको पनि कार्यकाल पूरा हुँदैछ। यस्तै मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिबाट मनोनित सदस्य रामनारायण बिडारीको पनि कार्यकाल सकिँदैछ। 6 वर्ष कार्यकालका लागि निर्वाचित 19 जना सदस्यले भोलि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसेना समक्ष शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़ेपछि निगम संचालक समितिको बैठकले गइराति 12 बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रति लिटर 5 रूपियाँका दरले वृद्धि गरेको हो। मूल्य बढ़ेसँगै काठमाण्डु उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर 150, डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 133 पुगेको छ भने निगमले आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रति लिटर 10 रूपियाँ र अन्तर्राष्ट्रिय तर्फ हवाई इन्धनको मूल्य प्रति किलो लिटर 100 अमेरिकी डलर वृद्धि गरेको छ। निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सार्थक वार्ताका लागि आह्वान गर्नुभएको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्य गर्न वार्ता एकमात्र उपाय भएको बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। यसैबीच रूसी र युक्रेनी पक्षले सर्वसाधारणलाई उद्धार गर्न मानवीय सीमा क्षेत्रमा मार्ग खोल्न सहमति जनाएका छन्। रूसले युक्रेनमाथि शुरू गरेको आक्रमण आज नवौं दिन पनि जारी छ। रूसले आक्रमण तीव्र पार्दै लगिरहेको र युक्रेनी बन्दरगाह शहर खेर्सनमाथि नियन्त्रण कायम गरेको त्यहाँका मेयरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसैबीच अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा रूसी गतिविधिबारे अनुसन्धान शुरू गरेको छ। अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले युक्रेनमा रूसी गतिविधिहरूका बारेमा अनुसन्धान शुरू गरेको आईसीसी अभियोजक करिम खानले जानकारी दिनुभयो। अन्त्यमा मौसम सम्बन्धी जानकारी। आज प्रदेश एक गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही, पहाड़ी भागका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुने र उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 23 25 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सत्तारूढ़ गठबन्धनको आग्रह। सुशासन, स्थायित्व र विकासका लागि बनेको सत्ता गठबन्धन अझै अघि बढ़ने संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। संयुक्त राष्ट्र संघको आपतकालीन महासभामा नेपालद्वारा रूसी आक्रमणको निन्दा प्रस्तावको पक्षमा मतदान। राष्ट्रिय सभाका 20 सांसदको पदावधि आजदेखि सकिँदै। नेपाल आयल निगमद्वारा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़ेपछि पेट्रोल, मटीतेल र डिजेलमा प्रति लिटर 8 रूपियाँका दरले मूल्य वृद्धि। रसिया र युक्रेन सर्वसाधारणलाई उद्धार गर्न सीमा क्षेत्रमा मानवीय मार्ग खोल्न सहमत। यो सँगै बिहान 9 बजेको समाचार सकियो। यसपछि अर्को समाचार नेपाल भाषामा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।